नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छौं श्रेया नेपाल र रत्नावली शर्मा। आज 2079 साल वैशाख महिनाको 18 गते आइतबार, वैशाख शुक्ल पक्ष प्रतिपदा तिथि, तदनुसार मे 1 तारीक सन् 2022, नेपाल सम्बत 1142।
आज विभिन्न दैनिक पत्र पत्रिकामा फरक फरक शीर्षकमा खबरहरू छापिएका छन्। गोर्खापत्र दैनिकको अग्रपृष्ठको खबरबाट कार्यक्रमको शुरूआत गर्दैछौ। निर्वाचन आयोगद्वारा दल र नेतालाई सचेत गराइएको प्रसंगबाट कार्यक्रमको शुरूआत गर्दैछौ। यो खबर गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। निर्वाचन आयोगले आचार संहिता उल्लंघनको विषयमा तीन राजनैतिक दललाई सचेत गराएको छ। निर्वाचन आचार संहिता उल्लंघन भएको उजुरी परेको तीन सातापछि आयोगले सचेत गराउने निर्णय गरेको हो। आयोगको केन्द्रीय आचार संहिता अनुगमन समितिका संयोजक रामप्रसाद भण्डारीले आचार संहिता उल्लंघनका घटनामा शुक्रबार बसेको आयोगको बैठकले सचेत गराउने निर्णय गरेको बताउनुभयो। आयोगले नेपाल कम्युनिष्ट पार्टी, एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई अब आइन्दा आचार संहिता प्रतिकूल हुने कार्य नगराउन निर्देशन दिएको हो। नेपाल कम्युनिष्ट पार्टी, एकीकृत समाजवादीले चैत 26 गते काठमाण्डुको भ्रुकुटी मण्डपमा सभा गरेको थियो। उक्त सभामा आचार संहिता विपरीत झण्डा र बाल बालिका प्रयोग गरेको आयोगको ठहर छ। नेकपा माओवादी केन्द्रले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ समेतको फोटो राखिएको चुनावी पोस्टर तयार गरी प्रचार प्रसार गरेको उजुरी परेको थियो। आयोगले उक्त कार्य निर्वाचन आयोग ऐन तथा निर्वाचन कसुर तथा सजाय ऐन विपरीत भएको ठहर गर्दै आचार संहिता विपरीतका कार्य नगराउन उक्त दललाई निर्देशन दिएको छ। गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको खबर हो यो।
अनुमान गरेभन्दा बढ़ी स्वतन्त्र उम्मेद्वारी परेपछि निर्वाचन आयोगले 30 पालिकामा पुनः मतपत्र छपाई गर्नुपर्ने भएको छ। अनुमान भन्दा बढ़ी स्वतन्त्र उम्मेद्वारी परेपछि 30 पालिकामा करिब 6,00,000 मतपत्र पुनः छाप्नुपर्ने निर्वाचन आयोगले जनाएको छ। आयोगले शनिबारसम्म 6 महानगर र भक्तपुर जिल्ला बाहेक 76 जिल्लाका लागि 1,80,45,000 मतपत्र छपाई गरिसकेको थियो। आयोगले यसपटकको निर्वाचनमा जिल्ला अनुसार मतपत्र छापेको थियो। विगत अनुभवका आधारमा राष्ट्रिय मान्यता प्राप्त 6 दल, जिल्लामा सक्रिय दलको संख्या र स्वतन्त्र उम्मेद्वारीको अनुमान गरेर आयोगले विभिन्न जिल्लाका लागि 16-56 लहरसम्मको मतपत्र छपाई गरेको थियो। यसैबीच स्थानीय तह निर्वाचनका लागि मनोनयन पत्र दर्ता गराएका उम्मेद्वारलाई निर्वाचन आयोगले निर्वाचन चिन्ह प्रदान गरेको छ। मनोनयन पत्र दर्तामाथि जाँचबुझ, फिर्ता र उम्मेद्वारको अन्तिम नामावली प्रकाशनको प्रक्रिया पूरा भएपछि आयोगले शनिबार निर्वाचन चिन्ह प्रदान गरेको हो। देशभरका उम्मेद्वारलाई सम्बन्धित निर्वाचन अधिकृतको निर्वाचन कार्यालयले निर्वाचन चिन्ह प्रदान गरेको हो। राष्ट्रिय मान्यता प्राप्त 6 दल तथा निर्वाचनमा सहभागी हुने अन्य 60 दललाई जिल्ला संगठनका आधारमा उनीहरूकै चुनाव चिन्ह प्रदान गरिएको छ। आयोगका अनुसार राष्ट्रिय मान्यता प्राप्त नगरेका 73 मध्ये 13 दलले कुनै पनि उम्मेद्वारी दर्ता गराएका छैनन्। स्वतन्त्र उम्मेद्वारलाई आयोगले निर्धारण गरेको स्वतन्त्र चिन्हको समूहबाट निर्वाचन चिन्ह प्रदान गरिएको छ। आयोगले शनिबार नै नमूना मतपत्र सार्वजनिक समेत गरेको छ। 30 पालिकामा करिब 6,00,000 मतपत्र पुनः छाप्नुपर्ने उम्मेद्वारहरूलाई निर्वाचन चिन्ह प्रदान, नयाँ पत्रिकाले प्राथमिकता दिँदै समाचार छापेको छ।
यता राजधानी दैनिकमा उम्मेद्वारलाई चिन्ह, दलका उम्मेद्वारलाई दलकै बालेनलाई लौरो, जगन्नाथलाई भुइँकटर शीर्षकमा खबर छापेको छ। निर्वाचन आयोगले 30 वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि उम्मेद्वारहरूलाई निर्वाचन चिन्ह प्रदान गरेको छ। आयोगले स्थानीय तह निर्वाचनका लागि गत 11 र 12 वैशाखमा उम्मेद्वारको मनोनयन दर्ता गराएका राजनैतिक दलका उम्मेद्वार तथा स्वतन्त्र उम्मेद्वारहरूलाई शनिबार निर्वाचन चिन्ह दिएको हो। आयोगले शनिबार देशभरका 753 वटै स्थानीय तहका निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान गरिएको मन्त्रालयले जनाएको छ। जस अनुसार राजनैतिक दलका तर्फबाट आधिकारिक उम्मेद्वार बनेकाहरूले सम्बन्धित दलकै चिन्ह पाएका छन् भने स्वतन्त्र रूपमा उम्मेद्वारको मनोनयन दर्ता गराएकाहरूले भने दल बाहेकका चिन्ह पाएका छन्। राजधानी दैनिकले अग्रपृष्ठमा छापेको छ। यता नागरिक दैनिकमा काठमाण्डुमा रोचक प्रतिस्पर्धा शीर्षकमा खबर छापिएको छ। 2074 सालको स्थानीय तह निर्वाचनमा काठमाण्डु महानगरपालिकामा वैकल्पिक शक्तिका रूपमा प्रचारित विवेकशील नेपाली दल र साझा पार्टीका उम्मेद्वारको पक्षमा झण्डै 42,000 मत खस्यो। वैकल्पिक राजनैतिक शक्ति बन्ने उद्घोष सहित स्थापना भएको विवेकशील नेपालीबाट मेयरको उम्मेद्वार बनेकी रंजु नेउपाने दर्शनाले 23,439 मत ल्याएर तेस्रो स्थान ओगट्नु भएको थियो। 64,000 हाराहारी मतसहित एमालेका उम्मेद्वार मेयरमा विजय हुनुभयो। कांग्रेस उम्मेद्वार 45,000 हाराहारी मतसहित दोस्रो स्थानमा सीमित भए। त्यति बेला बीबीसी नेपाली सेवाबाट अवकाश लिएर रविन्द्र मिश्रले वैकल्पिक राजनीति गर्ने भन्दै साझा पार्टीको घोषणा गर्नुभएको थियो। उहाँको पार्टी निर्वाचन आयोगमा दर्ता हुन बाँकी थियो। सोही पार्टीको समर्थनमा स्वतन्त्र उम्मेद्वारी दिनुभएका किशोर थापा 18,496 मतसहित चौथो स्थानमा आउनु भएको थियो। साझा र विवेकशील दुवै पार्टीका उम्मेद्वारको प्राप्त मतको योग 41,935 थियो। यसरी नयाँ पार्टी त्यसमा पनि राजनीतिमा खासै अनुभव नभएका उम्मेद्वारलाई सम्मानजनक स्थान दिएर राजधानीवासीले पृथक मत अभिव्यक्त गरेका थिए। यसरी राजधानी शहर काठमाडौँका बासिन्दाले यसरी फरक मत अभिव्यक्त गरेको त्यो पहिलोपल्ट भने थिएन। अघिल्ला निर्वाचनहरूमा पनि भिन्न भिन्न मत अभिव्यक्ति झल्किएका थिए। शिक्षा र चेतनाको दृष्टिकोणबाट अब्बल जनमत रहेको राजधानीमा निर्वाचनमा फरक फरक सन्देश आउनु स्वाभाविक रहेको जानकार बताउँछन्। काठमाडौँमा रोचक प्रतिस्पर्धा। विगतका हरेक निर्वाचनमा भिन्न मत दर्शाउँदै आएका काठमाडौँ महानगरपालिकाका मतदाताले यसपटक कस्तो मत अभिव्यक्त गर्लान् धेरैको चासोको विषय बनेको छ। नागरिक दैनिकले अग्रपृष्ठमा छापेको छ।
यसैबीच निर्वाचन आयोगले व्यक्तिगत बेरुजु कायम रहे उम्मेद्वारी नै रद्द हुने व्यवस्था गरेपछि पुनः निर्वाचनमा होमिएका र उम्मेद्वारीमा आकांक्षा देखाएका जनप्रतिनिधिले धमाधम बेरुजु फरसुर गरेका छन्। चार महानगर र पाँच उपमहानगरका जनप्रतिनिधिले मात्रै 5 करोड़ बेरुजु फरसुट गरेका छन्। काठमाडौँ ललितपुर विराटनगर र पोखरा महानगरपालिका तथा नेपालगंज जनकपुरी टहरी कलैया र धरान उपमहानगरपालिकाका जनप्रतिनिधिले 4,98,98,878 रूपियाँ व्यक्तिगत बेरुजु फरसुट गरेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ। चुनावी नियमले बाध्य पारेपछि व्यक्तिगत बेरुजु धमाधम फरसुट चार महानगर र पाँच उपमहानगरका जनप्रतिनिधिले मात्र तिरे 5 करोड़ शीर्षकमा नयाँ पत्रिकाले मुख्य समाचार छापेको छ।
स्थानीय तह निर्वाचन डिजिटल प्रचार प्रसारको प्रतिस्पर्धा। राजधानी दैनिकले अग्रपृष्ठमा छापेको खबरको शीर्षक हो यो। स्थानीय तह निर्वाचन मिति नजिकै गर्दा उम्मेद्वारहरूले डिजिटल प्रचार प्रसारको माध्यमलाई तीव्रता दिएका छन्। फेसबुक, ट्विटर, टिकटक, युट्युब, भाइबर, वाट्सएप लगायतका सामाजिक सञ्जालबाट उम्मेद्वारहरू आफ्ना प्रतिबद्धता व्यक्त गर्दै मत मागिरहेका छन्। निर्वाचनलाई आधार मानेर बनाइएका गीत पनि सामाजिक सञ्जालमा अपलोड गरिरहेका छन्। यसका लागि उनीहरूले लाखौं रूपियाँ खर्च गरिरहेका छन्। राजनैतिक दलहरूले आफ्ना प्रतिबद्धता व्यक्त गर्दै आफ्ना उम्मेद्वारलाई मतदान गर्न अपील समेत गरिरहेका छन्। अहिले सामाजिक सञ्जालभरि उम्मेद्वारका प्रचार प्रसार तीव्र रूपमा भइरहेको छ। पहिलाको निर्वाचनमा पोस्टर बनाएर गाउँघरको भित्तामा टाँच्ने गरिन्थ्यो, तर अहिले त्यो शैली हराएको छ। राजनैतिक दलहरूले आईटी तथा सामाजिक सञ्जाल चलाउन जान्नेलाई मोटो रकम तिरेर आफ्ना उम्मेद्वारको प्रचार प्रसार गराइरहेका छन्। मीडिया सेन्टर स्थापना गरेर उनीहरूले विभिन्न भाषा तथा शैलीमा प्रचार प्रसार गराइरहेका देखिन्छन्। राजधानी दैनिकले अग्रपृष्ठमा छापेको छ। यसैबीच सामाजिक सञ्जाल मार्फत प्रचार प्रसारलाई राजनैतिक दल तथा उम्मेद्वारले तीव्रता दिएपछि निर्वाचन आयोगले आचार संहिता उल्लंघन गर्नेलाई कड़ा कार्यवाहीको चेतावनी दिएको छ। साथै सामाजिक सञ्जाल प्रयोगका लागि स्वीकृति लिनुपर्ने आयोगले अनिवार्य गरेको छ। 30 वैशाखमा हुने स्थानीय तह निर्वाचनको कार्यतालिका अनुसार आयोगले आइतबार उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्दैछ। अन्तिम सूची प्रकाशन भएको 24 घण्टाभित्र दल तथा उम्मेद्वारले सामाजिक जाल प्रयोगका लागि स्वीकृति लिनुपर्ने आयोगले जनाएको छ। स्थानीय तह निर्वाचन डिजिटल प्रचार प्रसारको प्रतिस्पर्धा। राजधानी दैनिकले अग्रपृष्ठमा छापेको खबर हो यो। राजधानी दैनिकले नै अग्रपृष्ठमा मौन अवधिमा सीमापारीबाट हुने चुनावी प्रचार रोक्ने सरकारको तयारी शीर्षकमा पनि खबर बनाएको छ। सरकारले स्थानीय तह निर्वाचनको मौन अवधिमा दुई छिमेकी मुलुक भारत र चीनको सीमा क्षेत्रबाट हुन सक्ने चुनावी प्रचार रोक्न कूटनीतिक तहबाट पत्राचार गर्ने भएको छ। मौन अवधिमा चुनावी प्रचार रोक्ने चुनौती बीच सीमापारीबाट हुन सक्ने गतिविधि रोक्न निर्वाचन आयोगले परराष्ट्र मन्त्रालयलाई कूटनीतिक तहबाट पत्राचार गरिदिन पत्र पठाइसकेको छ। सीमा क्षेत्रबाट प्रचार हुन सक्ने आकलन गर्दै चुनावी प्रचार रोक्न सरकारले कूटनीतिक च्यानल मार्फत पत्र पठाउन लागेको छ। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार सीमा क्षेत्रबाट हुन सक्ने चुनावी प्रचार रोक्नका लागि परराष्ट्र मन्त्रालयलाई पत्र पठाइसकेको छ। यो दुईवटै खबर राजधानी दैनिकले अग्रपृष्ठमा छापेका हुन्।
स्रोतको अनुमान बिना रंगीन घोषणा, पाँच वर्षमा उस्तै प्रतिबद्धता, न कार्यान्वयन न जवाबदेहिता। कान्तिपुरले यो प्रसंगलाई अग्रपृष्ठमा मुख्य प्रसंग बनाएको छ। उखान छ आमदानी आठाना खर्च रूपैयाँ। स्थानीय तह निर्वाचनमा राजनैतिक दलहरूले विद्यालयदेखि अस्पतालसम्म, सड़कदेखि रेलवेसम्मका अरबौंका परियोजना घोषणा गरेका छन्, तर स्रोत जुटाउने भन्ने अनुमान समेत प्रस्तुत गरेका छैनन्। घोषित कार्यक्रमका लागि बजेटको जोहो कुन स्रोतबाट गर्ने, जनशक्ति व्यवस्था कसरी हुन्छ, सोधखोज गर्दा पनि नेताहरूले बताउन सकेनन्। सर्वाङ्गीण विकास अध्ययन केन्द्रका कार्यकारी निर्देशक विश्वास गौचन दलको चुनावी घोषणा पत्र केही महत्वाकांक्षी हुन स्वाभाविक भए पनि अविश्वसनीय नै हुने गरेको बताउनुहुन्छ। घोषणा पत्रका विषय कार्यान्वयन हुने खालका भन्दा पनि वेस लिस्ट, इच्छा सूची जस्ता छन्। दलहरू आफूले घोषणा गरेका कार्यक्रमप्रति जवाबदेही हुनु परेको पनि छैन, त्यसैले जे लेखिदिए पनि हुन्छ भन्ने भएको छ, उहाँ भन्नुहुन्छ। गौचनका अनुसार संसदले पारित गरेको र संसदप्रति जवाबदेही हुने बजेट समेत कार्यान्वयन हुन नसक्ने देशमा घोषणा पत्र कार्यान्वयन होला भनेर विश्वास गर्न गाह्रो छ। पूर्व अर्थमन्त्री शंकर कोइराला कुनै पनि राजनैतिक दलले घोषणा गरेका कार्यक्रम कार्यान्वयन हुनेमा आशावादी हुनुहुन्न। घोषणा पत्रमा राखेका विषय सुन्दर छन्, तर कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा घोषणा पत्रले बोल्दैन। कार्यान्वयन नभएमा अर्थ छैन, उहाँ भन्नुहुन्छ। एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र नेपाली कांग्रेसले महामन्त्री गगन थापाको नेतृत्वमा एक महिना अघि घोषणा पत्र निर्माण समिति गठन गरेका थिए। माओवादीले त घोषणा पत्र नै बनाएको छैन। अन्य दलको घोषणा पत्र कसको नेतृत्वमा तयार पारिएको हो भन्ने सार्वजनिक समेत गरेका छैनन्। राजनैतिक दलका घोषणा पत्र आलंकारिक छन्। अस्ट्रेलियास्थित मोनास विश्वविद्यालयमा राजनैतिक दलको घोषणा पत्रमा विद्यावारिधि गरिरहेका पंकज अधिकारीले भन्नुभयो, उहाँका अनुसार घोषणा पत्रमा स्थानीय सरकारको पाँच वर्षीय कार्य सम्पादनको मनोगत विश्लेषण, राष्ट्रिय नीतिमा बढ़ी छलफल, तर स्थानीय सरकारको आर्थिक राजनैतिक विश्लेषण न्यून रहेको छ। सामुदायिक विद्यालयमा रिक्त 53,000 शिक्षक नियुक्त गर्न मात्रै थप 27 अर्ब रूपियाँ चाहिन्छ। सरकारले 3,000 शिक्षक दरबन्दी थप्न आनाकानी गरिरहेका बेला कक्षा 12 सम्म निशुल्क कसरी सम्भव होला? घोषणा पत्रमा एकातर्फ मल कारखाना स्थापना गर्ने भनिएको छ, अर्कोतर्फ अर्गानिक खेती विकास र रैथाने बिउको संरक्षण गर्ने उल्लेख छ। दलहरूले प्रत्येक पालिकालाई पक्की सड़कले जोड़ने भनेका छन्, तर 21 पालिकामा सड़कको ट्र्याक समेत खुलेको छैन। कान्तिपुरले राजनैतिक दलका घोषणा पत्रको विश्लेषण सहित स्रोतको अनुमान बिना रंगीन घोषणा, पाँच वर्षमा उस्तै प्रतिबद्धता, न कार्यान्वयन न जवाबदेहिता शीर्षकमा मुख्य प्रसंग छापेको छ।
तपाईँ यति बेला दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन र सन्देश।
श्रमिकहरूको मौलिक अधिकारको सम्मान गरौं, सबै प्रतिष्ठानहरूले न्यूनतम पारिश्रमिक प्रदान गर्न आनाकानी नगरौं।
नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
कार्यक्रममा पुनः स्वागत छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका बाँकी खबरहरू। सब बढ़िया बा, रायभर परिवारमा फर्कियो खुशी। कान्तिपुर दैनिकले अग्रपृष्ठमा छापेको प्रसंगको शीर्षक हो यो। छोरो माशंकर रायभर ठगको फन्दामा परेर जेल पुगेको समयमा गत पुसमा भेट्दा बाराको परवानीपुर एकका राजेन्द्र रायभर जिन्दगीमा परेको ठूलै वज्रपातले रन्थनिएका थिए। दमले च्याप्दै लगेपछि निरन्तरको लामो खोकीसँग जुधिरहेका उनलाई छोरा बुहारी र नाति नातिनाको समेत अतिरिक्त चिन्ताले गाँच्दै लगेको थियो। तर शुक्रबार बिहान आफ्नै घरमा भेटिएका उनी हाँसिला रसिला देखिन्थे। छिनछिनको लामो खोकीले त उनलाई छाडेको थिएन, तर आत्मविश्वासी बनेका उनी भन्दै थिए वीरगंजको दवाईले निको नहोला जस्तो छ, अब काठमाण्डु गएर राम्रो डाक्टरलाई देखाउँछु। राजेन्द्रको खुशीको स्रोत हो नक्खु कारागारबाट मा शंकरको घर फिर्ती र बेरोजगार बनेका जेठा छोरा सन्तोषको कतारको कमाई। जागिरको प्रलोभनमा परेर व्यक्तिगत कागजात र विवरण दिँदा राजस्व छलीको आरोपमा जेल पुगेका उमाशंकर रिहा भयोरी झापाको भद्रपुरमा काममा लागिसकेका छन् भने सन्तोष कतार पुगेर नेपालमा सिकेको सिलाई कटाईको सिप उपयोग गरी घर खर्च पठाउँदैछन्। त्यसैले दिएको खुशी र आत्मविश्वास जितेन राजेन्द्रमा प्रष्टै देखिन्थ्यो, कान्तिपुर दैनिकले अग्रपृष्ठमा छापेको छ।
अब आजका पत्र पत्रिकामा प्रकाशित केही सम्पादकीय हेरौं। राजधानी दैनिकले आचार संहिता पालनामा कडाई जरूरी शीर्षकमा सम्पादकीय छापेको छ। देशमा स्थानीय तहको निर्वाचनको माहौल छाइसकेको छ। निर्वाचनको माहौल छाइरहेको अवस्थामा पछिल्लो समयमा केही संचार माध्यममा र सामाजिक सञ्जालमा योजनाबद्ध रूपमा केही उम्मेद्वार विरूद्ध भ्रमपूर्ण प्रचारबाजी भइरहेको छ। यो निर्वाचन आचार संहिता विपरीतको काम हो। संचार माध्यम लगायत सबै निकायले आचार संहिता पालना गर्नुपर्छ। आचार संहिता अनुसार कुनै पनि उम्मेद्वारको मान प्रतिष्ठामा असर पर्ने का अप्रमाणित विषय संचार माध्यममा प्रकाशन तथा प्रसारण गर्न पाइँदैन, तर पछिल्ला केही दिन यता केही संचार माध्यम र सामाजिक सञ्जालमा उम्मेद्वार विरूद्ध हिलो छ्याप्ने काम भइरहेको छ र आचार संहिताको धजी उडाउने काम भइरहेको छ। प्रेस काउन्सिलमा परेका उजुरीले पनि आचार संहिता कतिको कार्यान्वयन हुन्छ भन्ने प्रश्न उठिरहेको छ। काउन्सिल र निर्वाचन आयोग दुवै मिलेर सबैलाई निर्वाचन आचार संहिता पालनाका लागि उचित वातावरण बनाउनुपर्छ भन्दै राजधानीले सम्पादकीयमा उठाएको छ। वैशाख 30 गते हुन गइरहेको स्थानीय तह निर्वाचनको विषयलाई सैद्धान्तिक विचलनको असर शीर्षकमा नेपाल समाचार पत्रले सम्पादकीयमा उठाएको छ भने महिला प्रतिनिधित्वमा प्रतिगमन शीर्षकमा कान्तिपुरले सम्पादकीय छापेको छ। कान्तिपुरको सम्पादकीयमा अगाडि लेखिएको छ, स्थानीय तहको पहिलो कार्यकालमा 41% महिला जनप्रतिनिधि बन्न सफल भए, यसपालि त महिला उम्मेद्वार नै 38% मात्र छन्। महिला जनप्रतिनिधिको संख्या अझ कम हुने निश्चितै छ। उम्मेद्वारी दर्ता अघि दलहरूले गठबन्धन गर्दा महिला प्रतिनिधित्व घट्ने आशंका व्याप्त थियो, जुन अहिले वास्तविकतामा परिणत भएको छ। दलित महिलाका लागि आरक्षित कतिपय सीटमा त उम्मेद्वारी नै पर्न सकेको छैन। दलहरूले कानून बमोजिम जनतहमा जागृति अभिवृद्धि गर्न र सम्बन्धित समुदायका महिलामाझ पुगेर उम्मेद्वार छनौट गर्न नसक्नुको परिणति हो यो। संविधानले परिकल्पना गरेको समानुपातिक प्रतिनिधित्वको मर्म अनुरूप दलहरू नचले समावेशी लोकतन्त्रको भविष्य सुरक्षित हुँदैन। तसर्थ पहिलो त समाजलाई अगाडि डोर्याउन दलहरू स्वयंको रूपान्तरण आवश्यक छ। उनीहरूको निर्णय प्रक्रियामा समाजको वृहत सहभागिता सुनिश्चित गरिनुपर्छ। आजको भोलि नै सम्भव नभए पनि हामीले अंगीकार गरेको लोकतान्त्रिक व्यवस्था र संविधानको पालनाका निम्ति यसो गर्नु अपरिहार्य छ। तत्कालका लागि भने दलहरूबाट ऐनको खुकुलो प्रावधान दुरूपयोग हुनबाट रोक्न सरकार र संसदले कानूनै संशोध गरेर महिलाको अधिकार नखोसिने व्यवस्था गर्नु अनिवार्य छ भन्दै महिला प्रतिनिधित्वमा प्रतिगमन शीर्षकमा कान्तिपुरले सम्पादकीय छापेको छ।
यता गोर्खापत्र दैनिकमा नेपाल अमेरिका सम्बन्ध शीर्षकमा सम्पादकीय छापिएको छ। नेपाल र अमेरिका बीच विक्रमसम्म 2005 अर्थात सन् 1948 स्थापना भएको कूटनीतिक सम्बन्ध अहिले 75 वर्षमा प्रवेश गरेको छ। राणाकालमै स्थापना भएको यी दुवै मुलुकबीचको सम्बन्ध समयक्रमसँगै झाँगिँदै गएको निर्विवाद तथ्य हो। यसबीच दक्षिण एसियामा अवस्थित नेपाल र उत्तर अमेरिकामा रहेको अमेरिका बीच कुनै पनि प्रकारको असमझदारी मनमुटाव तथा कटुता सृजना नहुनु नै दुई राष्ट्रबीचको उत्तम सम्बन्धको अनुपम उदाहरण हो। यो सम्पादकीय गोर्खापत्र दैनिकले छापेको छ। यस्तै कारोबार दैनिकले अर्थतन्त्रको विस्तारमा अनौपचारिक क्षेत्र बाधक, सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत अर्थतन्त्रको पुनर्संरचना गर्ने आँट देखाउनु आवश्यक छ भन्दै कारोबार दैनिकमा सम्पादकीय छापिएको छ भने नागरिक दैनिकमा अर्थतन्त्रको वास्तविक आकार शीर्षकमा सम्पादकीय छापिएको छ।
पत्र पत्रिकामा प्रकाशित सम्पादकीयपछि अब केही प्रसंगहरू छोटकरीमा। विद्युत आपूर्तिमा देखिएको समस्या तत्काल समाधान गर्न नेपाल उद्योग वाणिज्य महासंघले आग्रह गरेको छ। लोड सेडिङले उद्योग बन्द हुने चेतावनी, कारोबारले मुख्य प्रसंग छापेको छ।
यता कान्तिपुर दैनिकले वित्तीय र बीमा क्षेत्रको वृद्धि 6.06% हुने प्रक्षेपण गरेको प्रसंगलाई कान्तिपुर दैनिकले भित्री पृष्ठमा छापेको छ।
पत्र पत्रिकामा प्रकाशित तीनै प्रसंगसँगै आजलाई कार्यक्रमको समय सकिएको छ। यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। प्राविधिक सहकर्मी शंकर भण्डारीलाई धन्यवाद। हामीलाई विदा दिनुहोस्। नमस्कार।